आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, जय मसीह, नमस्ते, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। अघिल्लो कार्यक्रममा हामीले पहिलो पत्रुस एक अध्याय एक र दुई पदबाट बाइबल अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं विश्वासीहरूका कष्ट अनि सुरक्षा। आज हामी यही विषयबाट पहिलो पत्रुस एक अध्याय पद तीनदेखि नौ पदबाट अध्ययन गर्नेछौ। आउनुहोस् पहिलो पत्रुस एक अध्याय तीन पद हेर्दै अगाडि बढौं। परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट येशु ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। यहाँ प्रयोग गरिएको शब्द धन्य डाँडाको उपदेशमा प्रयोग गरिएको धन्यबाट अलगै वा बेग्लै शब्द हो। मित्र, यहाँ प्रयोग गरिएको शब्द ग्रीक शब्द हो, जुनबाट अंग्रेजी शब्द इउलोजी उत्पन्न हुन्छ। यसको अर्थ हो प्रशंसा गर्नु। नयाँ नियममा यो शब्द कहिले पनि मानिसको निम्ति प्रसंगमा प्रयोग गरिएको छैन। परमेश्वरले मानिसलाई प्रशंसा गर्नुहुन्न, तर मानिसले परमेश्वरको प्रशंसा गर्नुपर्दछ अनि उहाँ पिता हुनुहुन्छ। आजको वर्तमान दिनमा हामी पिताहरूले छोराहरू वा बच्चाहरूलाई प्रशंसा गरेको सुन्दछौ, तर हामी प्राय गरेर हामी पाउँदैनौ बच्चाहरूले आफ्ना पिताको प्रशंसा गरेको। तर हामीले परमेश्वर पिताको प्रशंसा गर्नुपर्छ। हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता, वा प्रभु येशु ख्रीष्टको अद्वितीय तरिकामा पिता हुनुहुन्छ। यो कुराको याद राखौं कि प्रभु येशुले यो भिन्नताको बनाउनु भयो जब उहाँले मरियम मग्दलिनीसँग उहाँको पुनरुत्थानको बिहान बोल्नुभयो। योहान्ना बीस अध्यायको सत्र पदमा, म चाहिँ माथि मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ जान्छु। उहाँ त्रिएकमा उहाँको स्थानको कारण प्रभु येशु ख्रीष्टको पिता हुनुहुन्छ। तिनीहरू बराबर समान छन्, तर म र तपाई उहाँलाई पिता भनेर बोलाउँदैनौ। सिर्फ एक आधारमा अलावा जुन पत्रुसले यहाँ गरेका छन्, उहाँले हामीलाई नयाँ गरी जन्माउनु भएको। यहाँ उल्लेखित शब्द नयाँ गरी जन्माउनुसँग राख्नुपर्ने सरोकार पवित्र आत्माको नयाँ गरी जन्माउने कामसँग छ। एउटा जिउँदो आशाका निम्ति येशु ख्रीष्टको मरेकाहरूबाटको बौरी उठाइद्वारा हामीलाई नयाँ गरी जन्माउनु भएको छ। तपाईँ र मसँग जीवित आशा छ, त्यो आशा जुन मृत्युबाट येशु ख्रीष्टको पुनरुत्थानको तथ्यमाथि आश्रित छ। अनि जबकि ख्रीष्ट परमेश्वरको आत्माद्वारा मरेकोबाट ब्युति उठ्नु भएकोले गर्दा यो पवित्र आत्माको अतिरिक्त संकेत हो। यो त्रिएकको निम्ति प्रशंसाको जय गीत हो। यो हाम्रो गीत हो किनभने हामीलाई जन्माइएको छौं, नयाँ गरी नयाँ जन्मले जन्माएका छौं। जुन हामी यो पद त्यसमा पढ्छौं, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँ भरिरहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएछौ। यो कुराको ध्यान देऊ, हामीसँग भएको जिउँदो आशा ख्रीष्टको रगतमाथि आश्रित छ। रगत बिनाको शरीर मरेको शरीर हो अनि त्यो त्यस्तै नै हो। यदि यो जिउँदो शरीर हो भने यसमा भएर रगत बहनेछ, परिचालन हुनेछ। ख्रीष्टले हाम्रो लागि आफ्नो रगत बहाउनु भएकोले गर्दा आज तपाईँ र मसँग जिउँदो आशा छ। उहाँ मर्नुभयो ताकि तपाईँ र म जिउँ, किनभने उहाँले हाम्रो दण्ड चुक्ता गर्नुभयो। यो मृत्युबाट येशु ख्रीष्टको पुनरुत्थानद्वारा जिउँदो आशा हो। पत्रुसले ख्रीष्टको पुनरुत्थानको जोर दिन्छन्। पुनरुत्थान पेन्टिकोस्टको दिनमा उसको र उसका सबै सन्देशहरूमा विषय थियो। उसले भावमा भने, आज तिमीहरूले यहाँ देखेका कुरा यस कारणले भएका छन् किनभने तपाईँहरूले क्रुसमा टाँगेका येशु मृत्युबाट ब्युति उठ्नु भएको छ। जब उसले आफ्ना पत्रहरू लेख्छन्, उहाँले तिनीहरूलाई ख्रीष्टको पुनरुत्थानमा बाँध्छन्। पाउलले उही कुरा गर्दछन्, उसले हामीलाई भन्दछन्, येशु ख्रिष्ट हाम्रा पाप अधर्मको निम्ति मारिनुभयो, उहाँ हाम्रा पापहरूको निम्ति मर्नुभयो, तर उहाँ हामीलाई धर्मी ठहराउनको लागि ब्युति उठ्नुभयो, ताकि हामी ख्रिष्टमा हुन सकौं, प्रियमा ग्रहण हुन सकौं र परमेश्वरको सामने उभिन योग्य हुन सकौं। उहाँले कति पनि हामीलाई पापको शेष निकाल्नुहुन्न वा घटाउनुहुन्न, उहाँले हामीमाथि उहाँको धार्मिकताको दिनुहुन्छ। हामी परमेश्वरको अनि उहाँको सामुन्ने येशु ख्रिष्टको धार्मिकतामा उभिन्छौं। पत्रुसले त्यो कुराको हामीलाई बताए जुन भूत वा अतीतमा परमेश्वरले हाम्रो निम्ति के गर्नुभएको छ। अहिले उनी भविष्यतिर बढ्छन्। चार पदमा लेखिएको छ, स्वर्गीयमा तिमी साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नौल्याउने किसिमका छन्। अविनाशीको मतलब हो नष्ट, नाश नहुने कुरा। त्यो कुनै पनि तरिकामा नोक्सान हुँदैन। कुनै खिया, कुनै किरा, कुनै चोर वा कुनै आगोले त्यसको छुनु पनि सक्दैन, निष्कलङ्क। यसले संकेत गर्दछ त्यो कुनै कुराद्वारा धब्बा, लाञ्छना, कलङ्क र दूषित गरिँदैन, ओलिएर नजाने। यसको मतलब हो जुनको अहिले महत्व छ अनि केही समयपछि पूर्ण रूपमा महत्व हुने छैन वा अमहत्वपूर्ण हुनेछ। अमित्र, हाम्रा पैतृक सम्पत्ति अविनाशी, निष्कलङ्क, ओइलिएर नजानेछ, जो तिमीहरूका लागि स्वर्गीयमा सुरक्षित राखिएको छ। मित्र, परमेश्वर पिता, परमेश्वर पुत्र र पवित्र आत्मा परमेश्वरले त्यसको हाम्रो लागि रखवाली वा प्रतिरक्षा गरिरहनु भएको छ। त्यो अति नै धेरै सुरक्षित छ। मित्र, तपाईँहरूले सुन्नुभएकै होला कि आजको यो वर्तमान दिनमा प्राय गरी सबै राष्ट्रहरूमा बीमा योजना उपलब्ध छ। आज हरेक कुराको बीमा हुन्छ। जीवन बीमा हुन्छ, व्यापारको दोकानको बीमा हुन्छ, खेतीको बीमा हुन्छ, चौपायाको बीमा छ र घरको पनि बीमा छ। बीमा भनेको चाहिँ यदि तपाईँले मैले उल्लेख गरेका ती कुनै पनि एक कुराको बीमा गर्नुभएको छ र निश्चित बीमा समय अवधि पूरा नहुन्जेलसम्म कुनै दुर्घटना घट्यो भने तपाईँले गुमाउनु भएको सबै कुरा र तोकिएको रकम बीमा कम्पनीबाट क्षतिपूर्तिको रूपमा दिइदछ। मैले यो बीमाको कुरा यस कारणले पेश गरेको छु किनभने मैले एक मानिसको बारेमा सुनेको थिएँ जससँग अति नै ठूलो कारखाना र नजिकै अति नै ठूलो आलिशान घर थियो र अभाग्यवश त्यो कारखाना र आलिशान घरमा आगो लाग्यो र नष्ट भयो अनि त्यसको धन पनि खत्तम भयो अनि धनी पनि मर्यो। तर ती घर र कारखानाको त्यस बेलासम्म बीमा गरिएको थिएन र हकवालाहरूको पैतृक सम्पत्ति धुवामा विलीन भयो। मेरो मित्र, हामी विश्वासीहरूको रूपमा हामीसँग त्यस्तो पैतृक सम्पत्ति छ जुन अविनाशी छ। त्यो उत्सुकताले प्रतीक्षा गर्ने अद्भुत कुरा हो। यसले हामीलाई यो पदको उचित विचार गर्न सहायता गर्नेछ। यदि हामी याद गर्दछौं कि पत्रुससँग आफ्नो मनमा यहुदी ख्रिस्टियनहरू थिए जसले आफ्नो विश्वासको लागि कष्टहरू र खेदो सतावटहरू भोगिरहेका थिए, तिनीहरूलाई आफ्ना जन्मभूमि, मातृभूमिलाई र आफूसँग भएका सम्पूर्ण पैतृक सम्पत्तिहरूलाई छोड्न बाध्य भएका थिए। तिनीहरूका पिता पुर्खाहरू मिश्रबाट छुटकारा र उजाड स्थानको यात्रामा पथभ्रष्ट भई भौतारिरहेको बेला तिनीहरूसँग आफ्ना मनमा तिनीहरूका सामने प्रतिज्ञाको मुलुक थियो। तिनीहरूले परमेश्वरलाई विश्वासको सृष्टिकर्ताको रूपमा र आफ्नो उद्धारको रूपमा प्रशंसा गरे। तर पत्रुसले लेखिरहेका विश्वासीहरू, जसमा तपाईँ र म पनि पर्दछौ, परमेश्वरलाई अवतारित पुत्र प्रभु येशूको पिता, नयाँ सृष्टिका र आत्मिक उद्धार वा छुटकाराको कर्ताको रूपमा प्रशंसा गर्दछ। साथै उहाँले हामीलाई जिउँदो आशा पनि दिनुहुन्छ, त्यो आशा जुन कहिले मर्ने छैन। उहाँले हामीलाई जन्माउनु भएको छ र पवित्र आत्माको नयाँ जन्म दिने कामद्वारा आफ्नो सन्तानहरू पुत्रहरू बनाउनुभयो अनि त्यसको अतिरिक्त उहाँले हाम्रो निम्ति पैतृक सम्पत्ति सुरक्षित राख्नुभएको छ। पृथ्वीको पैतृक सम्पत्ति होइन तर स्वर्गीयमा। त्यो पैतृक सम्पत्ति अविनाशी छ र कुनै शत्रुले हामीबाट त्यसको लान सक्दैन। पाँच पदमा लेखिएको छ, आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। मित्र, परमेश्वरको शक्तिद्वारा सुरक्षित राखिएका छौ, यसले परमेश्वरको सुरक्षित राख्ने शक्तिको जोड दिन्छ। प्रेरित पाउले उही कुरा भने फिलिपी 1:6 पदमा, यस कुरामा म निश्चित छु जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ उहाँले येशु ख्रीष्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। मित्र, के तपाईँ सोच्नुहुन्छ कि उहाँले तपाईँलाई सुरक्षित राख्न सक्नुहुन्छ? हा मित्र, हामी प्रभुमा आएपछि बिल्कुल सिद्ध बन्दैनौ। हामीमा अझै त्यो पुरानो स्वभाव हुन्छ, तर परमेश्वरले हामीलाई नयाँ स्वभाव दिनुहुन्छ जब हामी उहाँमा विश्वासमा आउँछौ। तर यो कुराको याद राखौं, त्यो पुरानो मनुष्यत्व अझै हामीमा भएकोले गर्दा हामी अझै कमजोर छौ, हामी लड्छौ, हामी पूर्ण सिद्ध छैनौ। यो प्रत्येक इमानदारी विश्वासीले स्वीकार गर्दछ। मित्र, विश्वमा तपाईँले र मैले क्रिस्चियन जीवन जिउन सक्ने एउटै तरिका छ, त्यो पवित्र आत्माको शक्तिद्वारा। र यस तथ्यद्वारा तपाईँलाई स्वर्गीयमा उहाँका नसुम्पिन्जेलसम्म परमेश्वरको शक्तिद्वारा सुरक्षित राखिनु भएको छ। हामी देख्न गइरहेका छौं कि यो सबैले गर्नुपर्ने सरोकार येशु ख्रिस्टसँगको व्यक्तिगत सम्बन्धसँग छ। हामी यो पत्रको चाबी पदमा अहिले आउँदछौ। छ पदमा लेखेको छ, तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। मित्र, विश्वासीको कष्ट र सुरक्षाले ती तमाम कुराबाट आनन्दको उत्पादन गर्छ। त्रिएक परमेश्वरको कामको कारण तिनीहरू त्यो गर्न सक्छन्। परमेश्वर हाम्रा पिता, उहाँको कृपा अनुसार उहाँ अति नै धेरै कृपालु हुनुभएको छ, हामीलाई जन्माउनु भएको छ, हामीलाई नयाँ स्वभाव दिनुभएको छ र जिउँदो आशा दिनुभएको छ मृत्युबाट ख्रिष्टको पुनरुत्थानद्वारा। अनि भविष्यमा उहाँसँग हाम्रो निम्ति महान र अद्भुत पैतृक सम्पत्ति छ जुनले हामीलाई प्रतीक्षा गरिरहेको छ। भनेको छ, तापनि तिमीहरू खुबै आनन्द मनाउँछौ। केमा आनन्द? के यो केही असल कुरामा हो? अहँ, होइन। नाना प्रकारका परीक्षाद्वारा तिमीहरू दुखित हुन्छौ। पत्रुसले यहाँ यो जीवनमा कष्ट दुःखहरू भोग्ने कुराहरूका लागि हामीलाई कारणहरू दिन्छन्। अहिले केही समयको निम्ति दुःख कष्टहरू अनन्तताको तुलनामा लामो समयको हुने छैन। हाम्रो दिनमा धेरै जोड वर्तमान दिनमा दिँदछ। मनोविज्ञान र भौतिकवाद चर्चमा परेको छ। हामीलाई भनिएको छ, हामीले आफै स्वयंलाई कुशल व्यक्ति विशेषमा विकास गर्नै पर्छ। यदि हामीले दुःख कष्टहरूका पाइरहेका छौं भने हाम्रा ख्रिस्टियनिटीसँग केही गल्ती छ, हाम्रो विश्वाससँग केही गल्ती छ। ओ मित्र, यसको तात्पर्य त्यो कति पनि होइन। धेरै आत्मा निरीक्षणको सट्टामा हामीले हामीसँग भएको महान परमेश्वरतिर र अद्भुत पैतृक सम्पत्तितिर उत्सुकतापूर्वक हेरिरहनु पर्छ, जुन कुनै दिन हाम्रो निम्ति प्राप्त गर्नलाई उहाँसँग तयारी छ। शरीरको शक्तिद्वारा हाम्रा पुरानो स्वभावको सुधार गर्नलाई यो प्रयत्नको रोक्नै पर्छ। परमेश्वरले हामीलाई सुधार गर्ने काममा हुनुहुन्छ। उहाँ नै एक हुनुहुन्छ हाम्रो ख्रिस्टियन जीवनमा परिपक्वतातिर ल्याउन कोसिस गरिरहनु भएको छ। अनि हामीलाई सुधार गर्ने परमेश्वरको तरिका वा विधि चाहिँ नाना प्रकारका परीक्षाहरू वा दुःख कष्टहरूद्वारा हो। येशूले हामीलाई निराशा र निरुत्साहित नहुनलाई भन्नुभयो। उहाँले भन्नुभयो, यो संसारमा हामीले दुःख कष्टहरू पाउँछौ। हिब्रूको पुस्तकमा हामीले सिक्यौं कि परमेश्वरले हामीलाई कष्टहरू र परीक्षाहरूद्वारा जाँच गर्नुहुन्छ। याकूबले परमेश्वरबाट आउने परीक्षाहरूका बारेमा लेखे, अनि पाउलसँग पनि कष्टहरूका बारेमा भने धेरै कुराहरू थिए। अहिले पत्रुस पनि उही कुराको बताउँछन्। म जान्दछु यो कुरा सिकाउन जनप्रिय कुरा होइन। परमेश्वरले यसरी जाँच्नुहुन्छ, खानुहुन्छ र कष्टहरूद्वारा परिपक्वतामा हामीलाई डोर्याउनेछ। बरु मानिसहरू यो सोच्न उत्साहित हुन्छन् कि तिनीहरू केही महत्वपूर्ण हुन् र तिनीहरू आफ्नै सामर्थ्यमा महान कामहरू गर्न सक्छन्। मेरो मित्र, हामी कोही पनि होइनौ जबसम्म परमेश्वरको आत्मा हाम्रो हृदयहरूमा र जीवनहरूमा चाल चल्न सुरु गर्नुहुन्न। हामीसँग परमेश्वरलाई दिने केही पनि छैन। बरु हामीलाई दिन प्रदान गर्न उहाँसँग हरेक कुरा छ। हामीले सधैँ यो कुराको याद राख्न आवश्यक छ कि हाम्रा कष्टहरू अस्थायी क्षणिक मात्र हुन्। पाउले उही कुरा भन्छन् दोस्रो कुरन्ती 4:17-18 पदमा, किनकि हाम्रा छिनभरको हल्का संकष्टले हाम्रो निम्ति नाप सकिने र सदा सर्वदा रहने भारी महिमालाई उत्पन्न गर्दछ। किनकि हामी देखिने कुरालाई होइन तर नदेखिने कुराहरूलाई हेर्दछौं। किनकि देखिने कुराहरू चाहिँ थोरै दिनका हुन् तर नदेखिने कुराहरू सदा रहिरहन्छन्। मित्र, हामीसँग भएका कुनै कुराहरू जुनलाई हामी महत्वपूर्ण विचार गर्दछौं वास्तवमा कति पनि महत्वपूर्ण वा मूल्यवान छैन। तिनीहरू बितेर जाने
थोरै दिनका क्षणिक हुन् जब तिनीहरूलाई अनन्तताको दृष्टिकोणमा नापिन्दछ। यी सबै कुराहरू विनाशीहरू हुन्। यी संसारका कुराहरू बितेर जान्छ। हामीले देख्न नसकिने कुराहरू अनन्तकालीन कुराहरू हुन्। तिनीहरू खास महत्वका कुरा हुन्। अनि सात पदमा लेखिएको छ, आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रिष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य होस्। पत्रुसले हाम्रा विश्वासका दुःख कष्टहरूलाई मूल्यवान भन्दछन्। अनि उसले यो शब्दको सातपल्ट प्रयोग गरेका छन्। तिमीहरूका विश्वासको यो जाँच चाहिँ नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ। सुनलाई खानबाट निकालिएपछि यसलाई आगोमाथि धातु पगाल्ने भाँडामा हालिन्छ। यसको उद्देश्य सुनलाई नष्ट गर्ने होइन, यो सुनको शुद्ध गर्नलाई हो। जब सुन पग्लिन्छ र किट बाहिर निस्किन्छ र शुद्ध सुन आउँछ, पछिबाट पुरुषले यसको हाम्रा प्रभु येशु ख्रिष्टको कष्टको सम्बन्धमा लागू पनि गर्नेछन्। उसले भन्दछन् कि हामी सुन र चाँदीले होइन, तर त्योभन्दा महान मूल्यवान कुरा वा ख्रिष्टको रगतले किनिएर छुटकारा पाएका छौं। जब परमेश्वरले आज हामीलाई जाँच गर्नुहुन्छ, उहाँले हामीलाई आगोको भट्टीमा हाल्नुहुन्छ। त्यो उहाँले हामीलाई नाश नोक्सान गर्नलाई गर्नुहुन्न, तर उहाँ शुद्ध सुन चाहनुहुन्छ। अनि त्यही तरिकामा उहाँले यसको पाउनुहुन्छ। मित्र, त्यसले नै ख्रिस्टियन आचरणको विकास गर्दछ। जाँचको समयमा किट बाहिर निस्किजान्छ र मूल्यवान शुद्ध सुन आउँछ। त्यो नै परमेश्वरको तरिका वा विधि हो। हामीलाई परिपक्वतामा ल्याउने त्यहाँ कुनै छोटा मिठा बाटो छैन। हाम्रो जीवनमा सत्य परिपक्वतामा हामीलाई ल्याउने एउटै कुरा हो हाम्रा विश्वासका जाँच, जुन परमेश्वरले हामी कहाँ पठाउनुहुन्छ। येशु ख्रिष्ट प्रकट हुनुहुँदा, म विश्वास गर्दछु कि येशु ख्रिष्ट प्रकट हुनुहुँदा हाम्रा कष्टहरूका लागि परमेश्वरलाई धन्यवाद दिनेछौ। वास्तवमा हामी कामना गर्न सक्छौं कि काश मैले अझ धेरै कष्टहरू पाएको भए हुने थियो, किनभने जब हामी उहाँको उपस्थितिमा हुन्छौं, हामीले ती कष्टहरूका महत्वको जान्नेछौ, देख्नेछौ। प्रेतहरूले भोग्नु परेका दुःख कष्टहरूको कल्पना गर्नुहोस्। सिमोन पत्रुस जब उसले यो पत्र लेखे, उसलाई थाहा थियो कि क्रूसीकरण उसको अगाडि छ, चाँडै नै आइरहेको छ। उसले भन्छ कि कष्टहरूले सुनको ल्याउन गइरहेको छ, शुद्ध सुनको। जब हामी ख्रिस्टको उपस्थितिमा प्रकट हुन्छौ, त्यो नै कुरातिर हामीले उत्सुकताको साथ प्रतीक्षा गर्नुपर्छ। अहिले सिमोन पत्रुसले केही मूल्यवान कुरा भन्दछन्। आठ पदमा, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँछौ। यो पदले हामीलाई खास कुरा बताउँछ। यो कुराको याद राख्नुहोस्, पत्रुसले प्रभु येशूलाई व्यक्तिगत रूपमा देखे र उहाँसँग तीन वर्ष हिँडे, यात्रा गरे। त्यस समय अवधिमा उनी अति नै नराम्रो गरी लडे, गिरे, पतित भए, विफल भए। तब एक दिन गालिल समुद्रको किनारमा ती मानिसहरूको लागि प्रभुले बिहानको खाना तयार गर्नुभयो, जो पूरा रातभरि माछा पक्रन समुद्रमा जाल हानिरहेका थिए। अनि म अनुमान गर्दछु कि उहाँले पत्रुसलाई पर्खिरहनु भएको थियो। मैले यो कुरा पत्रुसलाई प्रभुले भन्नुहुन्छ भनी सोचेको थिएँ। पत्रुस, म तिमीलाई भरोसा गर्न सक्दिन, किन तिमीले मलाई इन्कार गर्यौ? म तिमीलाई अब प्रयोग गर्न सक्दिन। तर उहाँले त्यसो भन्नुभएन। बरु उहाँले भन्नुभयो, योहान्न 21:17 पदमा, योनाका पुत्र सिमन, के तिमी मलाई प्रेम गर्छौ? अन्त्यमा पत्रुसले भने, प्रभु, तपाईँ सबै जान्नुहुन्छ, तपाईँ जान्नुहुन्छ कि म तपाईँलाई प्रेम गर्छु। अनि प्रभुले भन्नुभयो, मेरा भेडाहरूलाई हेरचाह गर। अनि यो नै पत्रुसले पेन्तिकोसको दिनमा पहिलो सन्देश प्रचार गरे। अहिले पत्रुस तपाईँ र मलाई भन्छन्, उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ। पवित्र आत्माले एक हुनुहुन्छ जसले उहाँलाई तपाईँ र मलाई वास्तविक बनाइदिनुहुन्छ। मित्र, यो नै ख्रिस्टियन जीवनको रहस्य हो। जब हामी उहाँलाई प्रेम गर्छौं, हरेक कुरा सही स्थानमा खस्दछ। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्न भने संसारमा भएको कुनै पनि कोर्सले तपाईँलाई सहायता गर्ने छैन, न उहाँले तपाईँलाई उहाँका भेडाहरूलाई हेरचाह गर्न, सुसमाचार सुनाउन महाआज्ञा नै दिनुहुनेछ। अहिले उहाँले नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँछौ। के यसले तपाईँको हृदयको धड्कनलाई बेगले गतिले धड्काउँछ? के तपाईँ वास्तवमा उहाँसँग प्रेममा हुनुहुन्छ, वा तपाईँसँग मरेको धर्म छ जुन बिल्कुल अर्थविहीन छ? ओ मेरो मित्र, ख्रिष्ट अति नै अद्भुत हुनुहुन्छ। पत्रुसले उहाँलाई प्रेम गर्यो, पाउले उहाँलाई प्रेम गर्यो, र हामी सबै जसले साँचो गरी उहाँलाई सेवा गरेका छौं उहाँलाई प्रेम गरेका छौं। म आशा गर्दछु कि आज तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ भने यसले तपाईँका धेरै समस्याहरूको समाधान गर्नेछ। यसले पति पत्नी सम्बन्धको सहायता गर्नेछ। यसले खालि तपाईँको घर वरिपरि र घर परिवारमा मात्र सहायता गर्दैन, यसले तपाईँलाई आफ्नो चर्चमा सहायता गर्नेछ। ख्रिष्टलाई प्रेम गर्ने कुराले विश्वासीहरूलाई एकतामा र एकतामा ल्याउँदछ। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ भने यसले सम्पूर्ण सम्बन्धहरूमा तपाईँलाई सहायता गर्नेछ। महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँदछौ। ख्रिष्टलाई प्रेम गर्ने कुराले तपाईँको हृदयमा आनन्द ल्याउँदछ। के तपाईँ आनन्द गर्ने ख्रिस्टियन हुनुहुन्छ? तपाईँ यस्तै हुनुपर्छ। तपाईँ राजाको सन्तान हुनुहुन्छ र तपाईँका एक दिन पैतृक सम्पत्ति आइरहेको छ। ओ, उहाँको सन्तान हुने कुरा कति अद्भुत छ। नौ पदमा लेखिएको छ, नौ पदमा, तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। मित्र, पुरानो नियममा उद्धार भविष्यवाणीको विषय थियो। दुवै प्रेरित र भविष्यवक्ताहरूले यसको सत्यताको गवाही दिए। ओ, यो ती यहुदी ख्रिस्टियनहरूको निम्ति कस्तो सान्त्वनाको कुरो हो जो आफ्नो विश्वासको लागि दुःख कष्ट भोगिरहेका थिए।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।